नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। नेपाल कृषि प्रधान मुलुक हो। हाम्रो जीडीपीमा झण्डै एक तिहाईको योगदान कृषि क्षेत्रले गर्दै आएको छ। यद्यपि पछिल्लो समयमा कृषि क्षेत्रको योगदान घट्ने क्रममा पनि रहेको छ र नेपालको अर्थतन्त्र आयातमुखी बनिरहँदा कृषि क्षेत्रले गर्न सक्ने जति गर्न नसकेको या हुन नसकेको भन्ने विषयको यथार्थता पनि दर्शाएको छ। पछिल्लो जेएनजी आन्दोलनपछि सबै क्षेत्रमा सुधारको आवश्यकता र अपेक्षा महसुस गरिएको छ। कृषि क्षेत्रमा के कसरी सुधार गर्न सकिन्छ, सम्भावनाहरू के छन्, चुनौतीहरू चिर्दै हामी कृषि क्षेत्रलाई कसरी अघि बढ़ाउन सक्छौं भन्ने बारे कुराकानी गर्न एकजना कृषि वैज्ञानिक डाक्टर विष्णुहरि पण्डित हामीसँग अन्तरसंवादमा कुराकानीका लागि प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। डाक्टर साहब, स्वागत छ यहाँलाई। हजुर, अब यो हाम्रो कृषि क्षेत्र नेपालको सबैभन्दा भनौँ न अब मेरुदण्ड नै हो हाम्रो अर्थतन्त्रको। हामी कृषिमा आधारितै नेपालीहरूको चाहिँ हाम्रो परम्परा हो। यद्यपि हाम्रो कृषि उत्पादन घट्दै गएको छ, चिन्ता चासो व्यक्त भएको छ। अब कसरी यो अवस्थामा सुधार ल्याउने भन्ने बारे विचार विमर्शहरू भइरहँदा यहाँहरू जस्ता विज्ञहरूको के दृष्टिकोण हुन्छ?
हजुर, अब यस्तो छ, अब पहिले यहाँले ब्याकग्राउन्डमै कुरा गरिसक्यो, भनिसक्नुभयो होइन, अब कृषिबाट चाहिँ जिडिपीमा कन्ट्रिब्युसन चाहिँ घट्दै गएको स्थिति छ होइन। अब भन्दाखेरि हामी चाहिँ कृषि प्रधान देश हो भने, तर अब यसको कन्ट्रिब्युसन चाहिँ घट्दै जानु यो चाहिँ ठुलो विडम्बना हो होइन। अब यसको विशेष कारण भने, मुख्य कारण भनेको त यो युथ माइग्रेसन नै हो। यसले गर्दाखेरिमा काम गर्ने जनशक्ति भएन। र फेरि अब अर्को सबभन्दा ठुलो समस्या के हो भने, हाम्रो एजुकेसन सिस्टम त्यसले पनि हामीलाई चाहिँ यो कृषिमा संलग्न हुनलाई एकदमै गाह्रो छ। किनभने त्यो कृषि पेसालाई नै एकदम इन्फेरियर खालको, त्यस्तो खालको पेसा हो भन्ने खालको सोच छ। अब हामीहरूको मानसिकता नै के हो भने, कुर्सीमा बस्ने अनि त्यसपछि घन्टी बजाउने अनि त्यही हाकिम भन्ने परम्परा भयो। माटो छुने आत्माको विकास गर्न हामीले सकिएन, व्यावहारिक शिक्षाको एकदमै कमी भयो। त्यो कारणले गर्दा र ग्लोबलाइजेसनको इफेक्टले गर्दा पनि नेपालमा हाम्रा जनशक्तिहरू बढ्न सकेनन्, बाहिर गए अनि हाम्रा जग्गाहरू बाँधिँदै गए। अब अहिलेकै उदाहरण हेर्ने हो भने, अलमोस्ट 30-40% जग्गा चाहिँ हाम्रो कृषि योग्य जमिन नै एकदम बाँझो छ, खेती भइरहेको स्थिति छैन होइन। अब यो समस्या छ हो। तथापि अब अलिकति पोजिटिभ भएर हेर्ने हो भने होइन, हाम्रा यी चाहिँ पाखाबारीहरू, हाम्रा खेतहरू, हाम्रो जग्गा जमिनहरू जसरी बाँधिदै गएका छन्, यो मुख्य कारण अर्को पनि के छ भने, यसको चाहिँ न्युट्रिएन्ट क्यापासिटी भन्नु चाहिँ यसको चाहिँ मलको सम्भावना एकदमै कम हो होइन। विदेशबाट चाहिँ मल भित्राउनु पर्ने स्थिति रह्यो र हामीले यहीँबाट अर्ग्यानिक फार्मिङ गर्न सक्ने स्थितिको विकास गर्न सकिएन। त्यसो भएको हुनाले अब सबै हाम्रा खेतबारीहरू सबै के भयो, खोरिया जस्तो भइसक्यो। अब हामीलाई एउटै मात्रै सल्युसन के हुन सक्थ्यो भने, यसमा रोजगारी पनि विकास हुने, यो हाम्रो चाहिँ बाँधिँदै गएका, हाम्रो चाहिँ यो उर्वरा शक्ति कम हुँदै गएका जग्गा जमिनहरूको लाई चाहिँ त्यहाँ हुर्किएका चाहिँ जुन छन् चाहिँ गायत्रीहरे वनमाला जस्ता चाहिँ त्यो इन्भेसिभ स्पेसिसहरू छन्, लोकल इन्भेसिभ स्पेसिसहरू छन्, यसलाई काटेर यसबाट चाहिँ बायोचर बेस अर्ग्यानिक फर्टिलाइजर बनाएर त्यही युज गर्ने र त्यसबाट उत्पादन गरेर कृषिबाट आम्दानी बढाउन सकिन्छ होइन, यसरी गर्न सकिन्छ। र यो कृषि मात्रै भन्दाखेरि के भयो भने, कृषि सँगसँगै वनको खेती पनि गर्न पर्यो। त्यसले गर्दाखेरिमा त्यो आम्दानी दिने खालका त्यो फलफुलका बिरुवाहरू पनि लगाउने अनि कृषि गर्ने खेती पनि गर्ने, सँगसँगै यसलाई कृषि वन पद्धति विकास गर्न सक्यो भने पनि अलिकति हामी बाहिर गइरहेका युवाहरूलाई यहाँ रोकेर काम पनि दिन सकिन्थ्यो। होइन यसमा चाहिँ गभर्मेन्टले एकदमै एकदम एकदम हाई लेभलमै प्रायोरिटी दिएर त्यो युवाहरूलाई कृषिमा रोजगार भन्ने खालको नारा दिएर त्यसलाई चाहिँ अलिकति मान्यता प्राप्त हुने हिसाबले सक्यो भने हुन्छ जस्तो लाग्छ मलाई।
डाक्टर साहब, केही अब यहाँहरू जस्तो केही वैज्ञानिकहरूले पछिल्लो समयमा चाहिँ अब जनशक्ति जसरी चाहिँ सहरमा थुप्रिएको छ वा चाहिँ खेतीपाती गर्ने जमिनहरू गाउँमा छ, यो जनशक्तिको अलिकति व्यवस्थापन गर्नु पर्यो। विगतमा चाहिँ हाम्रा अलिक धेरै पुरानो समयमा नेपालमा चाहिँ केही सरकारी कर्मचारीहरूलाई पनि घर पाएको ठाउँमा चाहिँ जागिर चाहिँ अथवा चाहिँ सेवा चाहिँ घर पाएको ठाउँमा गर, त्यसपछि उत्पादनमा चाहिँ ध्यान देऊ र चाहिँ अब यो खेतीको समयमा खेतीमा पनि तिमीहरू ध्यान देऊ भनेर अलि चाहिँ एउटा त्यो वातावरण बनाएको थियो, त्यो वातावरण बनाउनु पर्छ भनेर पनि केहीले सुझाव दिइरहनु भएको छ। अब यो गाउँमा भएको खेत र सहरमा भएको जनशक्तिको व्यवस्थापन कसरी गर्न सकिन्छ होला, यसका उपायहरूका बारेमा अहिले छलफल भइरहँदा यहाँको दृष्टिकोण के छ?
होइन, यो म जहाँ लागिरहेको छु अहिले हामीले अन्तर्राष्ट्रिय लेभलकै पनि अलिकति कृषि सम्बन्धी, कृषि वातावरण सम्बन्धी, जलवायु परिवर्तनलाई अलिकति न्यूनीकरण गर्न कसरी सकिन्छ भन्ने हिसाबले पनि हामीले त्यसको खेती, क्लाइमेट फार्मिङको खेती पनि तनहुँमा, लमजुङमा, काभ्रे होइन रसुवातिर पनि हामीले गरिरहेका छौँ। अब यो यसमा हामीले खालि कृषिबाट उत्पादित चिजहरूबाट बिक्री वितरण गरेर युवाहरूले त्यसमा रोजगारी पाउँछन् भन्ने कुरा चाहिँ अलिकति अलिक खटेर अलिकति इम्प्रुभ खालको टेक्नोलोजीबाट गऱ्यो भने त यसमा आफै इन्भल्भ हो भने त्यसबाट रिटर्न त राम्रै छ होइन। तर अब त्यसको सँगसँगै के गर्नुपर्छ भने त्यो त्यहाँबाट आउँदैन पनि एउटा कुरा छ, र अर्को चाहिँ त्यसबाट सञ्चित जति कार्बन छ नि कृषि वन पद्धतिबाट सञ्चित कार्बन जति छ त्यसलाई पनि हामीले बिक्री गर्नु पर्यो क्या, त्यो हाम्रो अधिकार हो होइन। त्यो विकसित देशहरूले त्यो कार्बन चाहिँ हावामा उडाएर उत्सर्जन गरिरहेका छन् होइन, ग्रिन हाउस ग्यास इमिसन भइरहेछ। हामी जस्तो 0.02% मात्रै हाम्रो कार्बन उडाउने हाम्रो कन्ट्रीको ऊ छ होइन, हामीले त त्यति वातावरणलाई त्यति नोक्सान पुर्याएको छैनौँ होइन। त्यो हिसाबले पनि हामीले हाम्रो जग्गा जमिनमा हुर्किराखेका जुन बोट बिरुवाहरू छन् र हामीले लगाएर पनि जति पनि हामी खेती गर्छौँ त्यसको आमदानी चाहिँ त्यो पनि लिनु पर्यो क्या, त्यो चाहिँ एक्स्ट्रा बेनिफिट हुन्छ। र सँगसँगै हाम्रो पाखोबारी हुर्किराखेका त्यो मिठा प्रवृत्तिका जति पनि बोट बिरुवाहरू छन् जस्तो मैले भने त्यो जो वनमारा इपाटोरियम हुन्छ होइन, लेन्टाना क्यामेरा भन्छ, यस्तो खालका जति पनि त्यो मिठा खालका चाहिँ स्पेसिसहरू छ यसलाई काटेर यसलाई के छ अहिलेको स्थिति भने यसलाई डन्डेल लगाइदिने अनि हावा वायुमण्डलमा चाहिँ कार्बन फालिदिने खालको प्रवृत्ति छ होइन। अब यसलाई चाहिँ बायोचार बनाएर सञ्चित गरेर त्यसको पेमेन्ट चाहिँ किसानहरूलाई दिनु पर्यो, र त्यसैमा यो हामी जस्ता पढे लेखेका साथीहरूलाई, युवा जनशक्तिलाई त्यसमा काम लगायो भने त्यो कार्बनको पेमेन्टबाट पनि उनीहरू सेलरी निकाल्न सकिन्छ। अनि एउटा रुख लगाएर 100 वर्षसम्म हुर्कियो भने त्यसले कति कार्बन सञ्चित गर्छ होइन, वार्षिक आधा टन जति कार्बन चाहिँ सञ्चित हुन्छ एउटा रुखले, एउटा वयस्क रुखले भने यो चाहिँ त्यसै डन्डेल लगाइदिएर वातावरण नोक्सान गरिरहेको छ एकतिर भने त्यसलाई चाहिँ हामीले बायोचार बनाएर, बायोचारयुक्त मल बनाएर हाम्रो जग्गा जमिनमा किसानहरूलाई हाल्न पनि लगाउने र त्यसको पेमेन्ट मात्रै दियो भने पनि किसानले केही पैसा चाहिँ आर्जन गर्नु, एकतिर चाहिँ त्यसबाट कृषि खेती गरेर, तरकारी खेतीहरू गरेर, फलफुल खेती गरेर आमदानी पनि लिन सक्ने भयो किसानले, अर्कोतिर त्यो त्यसै डढाएर फाल्ने खालका बोट बिरुवाहरू जति मिचा खालका स्पेसिसहरू छन् त्यसलाई चाहिँ बायोचारमा चेन्ज गरेर बायोचारयुक्त मल बनायो भने त्यसबाट पनि आमदानी लिन सक्यो र कार्बन सञ्चित गरे बापतको पेमेन्ट पनि हामी लिन सक्छौँ, त्यसमा हामी लागिरहेको छौँ। त्यसमा चाहिँ म ग्यारेन्टी दिन सक्छु कि हामीले त्यसबाट हजारौँ वर्षसम्म त्यो त्यो बायोचरयुक्त मल चाहिँ माटोमा राख्यो भने बायोचर भनेको त्यो खासै त्यो नौलो चिज केही भएन, त्यसलाई चाहिँ खरानी हुन नदिएर होइन कुनै चिजलाई पोलेर खरानी हुन नदिएर एकदम न्यून अक्सिजन कन्डिसनमा अथवा नो अक्सिजन कन्डिसनमा चाहिँ त्यसलाई चाहिँ चारकोल बनाउने, चारकोल भनेको अगा होइन गोल पनि भन्छ कसैले, गोल बनाउने त्यसलाई चाहिँ वस्तुभावको मलसँग कम्पोस्टसँग 1:4 रेसियोमा मिसाएर त्यसमा जग्गा जमिनमा हामीले एप्लाई गर्यो भने त्यो हजारौँ वर्षसम्म कार्बन सञ्चित हुन्छ होइन, त्यो बापतको हामीले चाहिँ कार्बनको पैसा पनि लिन सकिन्छ। त्यो हामीले पाइलोटिङ अब धादिङमा पनि गरिरहेका छौँ अनि उसमा तनहुँमा पनि गरिरहेका छौँ। यो काम चाहिँ गरेर युवाहरूलाई देशमै फर्काएर कृषि
यहाँले जुन भनेको अवस्था छ नि, यहाँले दुई तीनवटा महत्वपूर्ण कुरा गर्नुभयो। एउटा त हाम्रो आमदानी राम्रै छ, जसले काम गरिरहेका छन् उनीहरूले राम्रै आमदानी लिइरहेका छन्। दोस्रो, प्रवर्धन गर्न सकिने थुप्रै सम्भावनाहरू छन् जसलाई प्रचार गर्नुपर्ने र सरकारले त्यसलाई संरक्षण गरिदिनुपर्ने अवस्था छ। अब यो कुराहरू मध्ये अब तत्काल हुनुपर्ने कामहरू चाहिँ के हुन्, कहाँनिर समस्या छ? जस्तो अब आमदानी राम्रो छ तर बसिरहेका छैनन् भनौँ न, अब पोर्चुगल गएका, दक्षिण कोरिया गएका, कतिपय चाहिँ अमेरिकाकै कतिपय ठाउँहरूमा पनि नेपालीहरू गएर कृषिमै काम गरिरहेछन्। आखिर यहाँ त हाम्रो आफ्नै खेतबारी छ, तैपनि यहाँ नबसेर उनीहरू उता गएर काम गर्न चाहिरहेका छन्। अब यो कहाँनिर समस्या छ? अब यसलाई, यो समस्या समाधान हामीले कसरी गर्न सक्छौ त?
होइन, यो अलिकति युद्ध स्तर लेभलमै अलिकति सरकारले चाहिँ काम गर्नु पर्यो। अहिलेको विडम्बना त्यो हामी सबैलाई जगदाहारै छ होइन, अब के जेएनजीहरूको आन्दोलनकै सिलसिलामै भन्नु पर्यो भने पनि, किनभने हाम्रा युवाहरू, हाम्रो जनशक्तिहरूले काम नपाएरै उनीहरू बाहिर गएका हुन्। अब मैले काम गरिरहेको ठाउँमा चाहिँ हाम्रो इताका इन्स्टिच्युट फर क्लाइमेट फार्मिङ भन्ने छ, यसले चाहिँ बाहिर विदेशमा गएर मलेसियामा खाडी कन्ट्रीमा गएर काम गरेर आत्तिएर आएका युवाहरूलाई गाउँमै 20-25 हजार होइन 20 हजारसम्म तलब दिएर त्यो क्लाइमेट फार्मिङमा काम लगाउँदाखेरि त्यसबाट उत्पादित चिजहरू कार्बन बापतको पैसा र अनि त्यसपछि त्यहाँबाट हुने आम्दानी छ नि त्यसलाई संयुक्त रूपमा कलेक्ट गर्यो भने उनीहरूको तलब चाहिँ हामीले भर्ताल गर्न सकिन्छ भन्ने खालको चाहिँ स्टडी हामीले ग्लोबल लेभलको, त्यसमा चाहिँ विदेशबाट जर्मनतिरबाट पनि मास्टर स्टुडेन्ट अब एकजना पिएचडी नै हुनुहुन्छ मसँग गर्दै हुनुहुन्छ, त उहाँसँग म कन्ट्रीबाट सुपरभाइज गरिरहेको छु नेपालबाट, उहाँहरूले काम गरिरहनु भएको छ। त्यो बाँझो जग्गाले, विशुद्ध बाँझो जग्गालाई हामीले उपयोग गरेर 9-10 खालको चाहिँ कृषि वन पद्धतिहरू हामीले विकास गरेर खोजेका छौँ। त्यही चाहिँ हाम्रो 8-10 जना एक हेक्टरमा एकजना किसानलाई हामी तलब दिएर अनि कृषि वन खेती गर्न सकिन्छ। अब कृषि मात्रै, तरकारी मात्रै खेती गर्ने हो भने आम्दानी पनि कम, कार्बन सञ्चिति पनि कम हुने होइन, त्यसबाट चाहिँ रोजगारीको सम्भावना पनि एकदम कम हुने। तर त्यो कृषि वन दुइटालाई मिसाएर गऱ्यो भने फलफुल खेती पनि हुन्छ भनेर हामीले अब कफीसँग चाहिँ फलफुल, अग्लो अग्लो रुख हुने फलफुल, अन्त आँप, कटहर, लिची, अम्बा जस्तो होइन, अनि होचो होचो हुने मेवा, केरा जस्तो फलफुलहरू, अनि एभोकाडोहरू पनि फलफुलहरू गर्ने कफीसँग हामीले मोरिङ्गा पनि ट्राई गर्न खोज्यौँ होइन, कफीसँग अब अरू फोर ट्रीहरू, अनि कफी सँगसँगै अब घरमा भैँसी पाल्यो, त्यसबाट भएको घाँसहरू लगेर भैँसीलाई खुवायो, त्यसको मल जल चाहिँ त्यो बायोचरसँग मिसाएर फेरि त्यही क्षेत्रमा त्यही जग्गामा उपयोग गर्ने, यसरी गरेर 9-10 वटा कृषि वन पद्धतिहरूको हामीले विकास गरे, ग्लोबल लेभलको हामीले रिसर्च गरेका। पहिला रिसर्च गरेर खोजी नै भएन क्या, अब नेपालमा त के भने यदि हचुवाको भरमा यो ठिक हुन्छ ल यो गर्नु भन्ने खालको त्यो हाकिमले बोलिदिएपछि भयो क्या अक्षरस, त्यस्तो खालको कुरा भयो, हुनाले कृषिमा विकास हुन सकेन। त्यो केले गर्दाखेरि अड्काइराखेको छ, किन चाहिँ युवाहरू बाहिर गइरहेको छ, किन उनीहरूलाई यहाँ सस्टेन गर्न किन सकिएन भन्ने खालको सोच चाहिँ भएन क्या। हाम्रो 16 जनाले अलिकति प्रगति गर्न खोजिएको छ अहिलेको लेटेस्ट उसले होइन त्यसलाई त्यही सँगसँगै अलिकति बायोचर बेस्ड अर्ग्यानिक फार्मिङतिर लगाउन सक्यो र चाहिँ हाम्रा जग्गाहरूलाई सब्सिडाइज पनि अलिकति गर्नु पर्यो किनभने अब इन्डियाले हाइब्रिड सब्सिडाइज गरेको छ होइन कृषिमा अब त्यही भएको अब त्यो काँक्रो फर्सी होइन घिरौलाहरू चाहिँ हामीले 50 रुपियाँ केजी हामी यहीँ काठमाडौँमा अहिले नै मैले हिजो मात्रै गर्थेँ 60 रुपियाँ केजी पाउन सकिन्छ तर हाम्रो फार्ममा उत्पादन गर्दाखेरि त्यसको लागत नै कभर गर्न सक्दैन क्या किसानले अनि कसरी आम्दानी गर्ने र उनीहरूको जीविका हो जीविकोपार्जन गर्ने भन्ने ठुलो समस्या छ अलिकति गभर्मेन्टले जो छ कृषि स्वरोजगार भन्ने कार्यक्रमलाई अलिकति इनोभेटिभ बनाउनु पर्यो कृषि स्वरोजगार भन्यो होइन प्रधानमन्त्रीसँग कृषि कार्यक्रम भन्यो अनि लगेर चाहिँ प्लाटी फान्न लगाउने अनि गाई तिहारी फान्न लगाउने रोडमा गएर बढार्न लगाउने यस्ता खालका कामहरू उत्पादनशील भएन क्या
डाक्टर हजुर यहाँको हजुर यहाँसँग
यो विडम्बना हो
हजुर यहाँसँग हामी फेरि पनि
मानसिकता पनि चेन्ज गर्न पर्यो कृषिमा लाग्ने चाहिँ एकदम राम्रो उच्च खालको पेसा हो भन्ने खालको
हाम्रो समय सकिएको छ डाक्टर साहब यहाँसँग हामी फेरि पनि कुराकानी गर्दैछौँ धेरै धन्यवाद डाक्टर साहब उहाँ हुनुहुन्थ्यो कृषि वैज्ञानिक डाक्टर विष्णुहरि पण्डित अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र राजु थापासहित सन्तोष रेग्मी बिदा हुन्छु नमस्कार।